بسم الله الرحمن الرحيم. عن أبي شريح، یہ ابی شریح جو ہے ان کا نام ہے خویلد ابن عمر، یہ صحابی ہے. ابی شریح خویلد ابن عمر رضی اللہ تعالی عنہ صحابی ہے. انہ قال، انہوں نے ارشاد فرمایا عمر ابن سعید کو، عمر ابن سعید ابن العاص ابن امیہ القرشی الاموی، یہ صحابی نہیں ہے. تو حضرت ابو شریح نے یہ بات فرمائی عمر ابن سعید کو، جو صحابی نہیں ہے اس کو. کب فرمائی؟ اس حال میں کہ وہ لشکری ٹکڑیاں روانہ کر رہا تھا مکہ کی طرف، جبکہ عمر ابن سعید لشکر کی ٹکڑیاں روانہ کر رہا تھا مکہ المکرمہ کی طرف. اب آ گیا پورا پس منظر ذہن میں کہ یہ کب لشکری ٹکڑیاں بھیج رہا تھا، تو کہا سن 73 ہجری کے اندر اس کو گورنر بنایا گیا تھا مدینہ منورہ کا، اور اس کا لقب اشدق تھا، منہ پھٹا، لطیم الشیطان، شیطان کا تماچا خردہ، یہ اس کا لقب تھا. وہ حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ سے زبردستی بیعت لینے کے لیے لشکر روانہ کر رہا تھا مکہ المکرمہ پر حملہ کرنے کے واسطے. یزید کے نام کی بیعت. تب حضرت ابو شریح نے اس کو کہا، کس کو کہا؟ عمر ابن سعید کو. اِذن لی ایوہ الامیر، امیر صاحب مجھے اجازت دو، احدیثک قولاً، میں آپ کو ایک بات سنانا چاہتا ہوں. نبی کریم صلی اللہ علیہ وسلم نے فتح مکہ کے دوسرے دن وہ بات ارشاد فرمائی تھی. امیر صاحب مجھے اجازت دو، میں آپ کو ایک بات سناؤں جو نبی کریم صلی اللہ علیہ وسلم نے فتح مکہ کے دوسرے دن ارشاد فرمائی تھی. یہاں ایک غور کرنے کا مقام ہے. ایک صحابی اپنے سے بہت کم درجے کے آدمی کو ایک نصیحت کرنا چاہتے ہیں، لیکن اس کے لیے کتنا عمدہ انداز اختیار کیا. ابو شریح صحابی ہے، عمر ابن سعید صحابی نہیں ہے، پھر بھی اس کو کتنے عمدہ انداز کے اندر نصیحت فرما رہے ہیں. یوں کہا، اے اذن لی، اجازت دیوے تو میں سنا. دوسری بات یہ کہی کہ میں آپ کو اپنی ذاتی بات نہیں سناؤں گا، صرف نبی کریم صلی اللہ علیہ وسلم کی احادیث سناؤں گا. یہ دوسرا انداز بہترین اپنایا. نمبر تین، उसको अमीर के लकब से याद किया, हालांकि वो जालिम बना हुआ था उस वक्त पर, मक्का पर हमला करने जा रहा है और मक्के मुकर्रमा पर किताल की नीयत से जा रहा है, फिर भी आप इतने एहतराम से उसको पुकार रहे हैं। मालूम हुआ कि बुरे आदमी को बुरे काम के वक्त भी नसीहत इस अंदाज में करो कि दिल शिकनी न हो। बुरे आदमी को बुरे काम के वक्त पर भी नसीहत दिल शिकनी हो ऐसे अंदाज में मत करो। हक बात किसी के सर पे उठा के मारना नहीं है, हक बात भी हिकमत से कहो, मौइज़त से कहो, नसीहत के अंदाज में कहो और पूरे हवाले के साथ कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फतह मक्का के दूसरे दिन जो बात फरमाई थी वही बात मैं तुमको सुनाऊंगा। समीअत हो उजुनाया, मेरे दोनों कानों ने वो बात सुनी है, यानी मैंने बिला वास्ता किसी के हुजूर से डायरेक्ट वो हदीस सुनी है। वाहो कल्बी, और मेरे दिल ने उसको अच्छी तरह महफूज रख ली है, यानी आपका इरशाद आली मेरे दिल के अंदर अच्छी तरह महफूज है। वह अब सरत हो आईनाया, और मेरी दोनों आँख ने आप सल्लल्लाहु अलैहि वसल्लम को उस इरशाद के वक्त पर देखा है। ही न तकल्लम बिही, जब हुजूर वो बात फरमा रहे थे तो उस वक्त का मंजर मेरी दोनों आँखों ने अच्छी तरीके से देखा है। ये तून तीन जुमले मजीद लाने का हासिल किया, एक तो बराहे रास्त मैंने सुना है, जैसा सुना वैसा मुझे याद है, ये बात में तासीर पैदा हो गई। किसी और की आवाज हो ऐसा शुबा भी नहीं, मैंने देखा भी है फरमाते हुए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को। इससे बात तासीर वाली हो गई, वजनदार हो गई और कवि हो गई, होया इस तरह के जुमले आदमी बोल सकता है। कभी किसी बड़ों की बात नकल करनी हो कि भाई ये बात उस्ताद ने फरमाई थी, समीअतु उज़ुनाया, अपने इन कानों से मैंने सबक में सुना था, वाहो कल्बी, मेरे दिल में अच्छी तरह वो बात याद है। अब सरत हुआ इनाया, जब उस्ताद ये बात फरमा रहे थे मेरी आंखें खुली हुई थी, मैं नींद के झोंके नहीं मार रहा था, इस हाल में मैंने ये बातें सुनी हुई है। तो इससे बात के अंदर एक तरह की ताकीद पैदा हो जाती है। हमीदल्लाह व असना अलै, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब खुतबा देने के लिए खड़े हुए थे तो पहले अल्लाह की हमद की और अल्लाह की सना की थी। ये हो गया बयान के आदाब, हदीस बयान करने के आदाब, के बयान करो हदीस सुनाओ तो पहले हमद और सना कर लिया करो, उसके बाद जो है बयान करो और हदीस सुनाओ, ये आदाब हो गए बयान के, तकरीर के, हदीस सुनाने के, हदीस बयान करने के आदाब हो गए। इसलिए हमने हमारे असातिज़े किराम को देखा कि हदीस के दर्स से पहले मुख्तसर सा ही खुतबा लेकिन पढ़ाने का कई असातिज़ा एहतमाम करते थे। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिना मुहम्मदिन वालिही वासहाबिही अजमाइन, अम्मा बाद। फिर हदीस का सबक होता था तो यहाँ भी आ गया, इसका सबूत आ गया। सुम्मा काला, پھر نبی کریم صلی اللہ علیہ وسلم نے اس خطبے میں بیان فرمایا ان مکہ حرم اللہ، مکہ المکرمہ کو اللہ تعالیٰ نے حرمت عطا فرمائی ہے. کیا مطلب؟ مکہ میں حرمت کا مطلب یہ ہے کہ مکہ قابل عظمت جگہ ہے، مکہ قابل احترام جگہ ہے، وہاں بہت سارے کام نہیں کرنے ہیں، بہت سارے کاموں سے وہاں اپنے آپ کو بچانا ہے، اور یہ حرمت اللہ کی طرف سے آئی ہے. وَلَمْ يُحَرِّمْهَا النَّاسُ، اس کو لوگوں نے حرمت والا نہیں بنایا ہے. کیا مطلب لوگوں نے حرمت والا نہیں بنایا؟ یعنی کیا مطلب؟ بعض مرتبہ کسی کام کے لیے عوام مل کر کے تجویز پاس کرتی ہے کہ بھائی ہمارے محلے والوں نے، محلہ کمیٹی نے یہ تجویز پاس کی ہے کہ ہمارے محلے میں کوئی ٹماٹر کی لاری نہیں آئے گی. پھر وہ بار بورڈ لگا دیتے ہیں، پھر یا وہ محلہ داخل ٹھو نہیں، اس طریقے سے بورڈ لگا دیتے ہیں. تو کسی لوگوں نے تجویز پاس کی ہو، کسی کمیٹی نے تجویز پاس کی ہو، کسی بستی والوں نے، کسی انسان کی پارلیمنٹ نے تجویز پاس کی ہو، ایسا نہیں ہے. یہ اللہ تعالیٰ نے اس کو حرام کیا ہے. نمبر دو، یہود نصارہ نے بعض چیزیں خود ساختہ اپنی مرضی سے حرام کر دی تھی، ایسی حرمت نہیں ہے. یہودیوں نے اور نصرانیوں نے اپنی مرضی سے خود چیزیں حرام کر لی تھی، ایسی حرمت نہیں ہے کہ امت محمدیہ نے اپنے طور پر کچھ چیزیں حرام کر دی ہو، ایسا نہیں ہے. بلکہ یہ کعبہ کی حرمت، مکہ کی حرمت، یہ اللہ کی طرف سے آئی ہوئی ہے. فلا يحل لامرئ ان يؤمن بالله واليوم الاخر ان يسفك بها دما، جو آدمی اللہ اور قیامت کے دن پر ایمان رکھتا ہو اس کے لیے حلال نہیں ہے کہ وہ حرم میں خون بہاوے. جو آدمی اللہ پر ایمان رکھتا ہو، قیامت کے دن پر ایمان رکھتا ہو، اس کے لیے حلال نہیں ہے کہ وہ حرم میں خون بہاوے، قتل و غارت گیری کرے، قتال کرے، جنگ کرے. دیکھیے، ایک شریعت کا محاورہ ہے اور بہت عمدہ محاورہ ہے، جہاں انسان کو کسی قانون کا پابند بنانا ہوتا ہے تو وہاں اللہ اور قیامت کے دن کا واسطہ دیا جاتا ہے، اور یہ بہترین واسطہ ہے عمل کرانے کا. جس جگہ پر لوگوں کو کسی قانون کا پابند بنانا مطلوب ہوتا ہے تو وہاں اللہ اور قیامت کے دن کا واسطہ دیا جاتا ہے. कि तुम अल्लाह पर ईमान रखते हो, कयामत का यकीन है, तो इस कानून पे अमल करो। ये अल्लाह पर ईमान का तकाजा है, वरना कयामत के दिन इस बारे में तुमसे पूछोगी। ये एक मजबूत तरीन वास्ता है किसी कानून पर अमल कराने का। वरना आज दुनिया में जितने भी कानून बनते हैं, सख्त से सख्त सजा तजवीज होती है, लेकिन कानून पर अमल नहीं होता है। ये एक ऐसी चीज है कि आदमी कानून पर अमल करने के लिए मजबूर हो जाता है। अल्लाह पर ईमान, कयामत के दिन का वास्ता। वला याजीद वला याअदूद बिहा शजरतन, और वहां पर कोई दरख्त न काटे, कोई दरख्त न काटे हरम के हुदूद में, कुदरती उगे हुए दरख्त न काटे। ये तो हो गई नसीहत की बात। अब ये इम्कान था कि कोई आदमी फतेह मक्का से गलत इस्तिदलाल करे कि भाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इतना बड़ा लश्कर लेकर मक्कतुल मुकर्रमा फताह करने के लिए तशरीफ ले गए, हालांकि उस वक्त कोई खास काबिले जिक्र जंग नहीं हुई, लेकिन हुजूर इतने बड़े लश्कर जर्रार को लेकर मक्कतुल मुकर्रमा तशरीफ ले गए, उसका क्या? कोई हुजूर के इस लश्कर के जरिए जाने के जरिए इस्तिदलाल करना चाहे तो उसको क्या जवाब देंगे? फइन अहदुन तरखसा लिकिताली रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम फीहा फकूलू, अगर कोई आदमी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अमल के जरिए रुखसत हासिल करने की कोशिश करे तो उसको कह देना। कोई आदमी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के किताल के जरिए रुखसत हासिल करने की कोशिश करे हरम में जंग करने के बारे में तो उसको साफ साफ कह देना। यानी फतेह मक्का के दिन जो मामूली सा किताल हुआ, उससे जो सवाल हो सकता था उसका जवाब इनायत फरमा दिया। दफ़े दखल मुकद्दर, क्या जवाब देने का उसको? इन्नल्लाह कद अदिन लिरसूलिही, अल्लाह ने अपने रसूल को इजाजत दे दी थी। वलम याज़न लकुम, तुमको थोड़ी इजाजत दी गई है। ला उक्सिमु बिहाज़ल बलद व अंता हिल्लुम बिहाज़ल बलद, अल्लाह ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के वो इजाजत दी थी, तुमको थोड़ी इजाजत दी गई है। व इन्नमा अज़िन ली फीहा सा मिन नहार, और यकीनन अल्लाह ताला ने मुझे उसमें दिन की एक घड़ी के लिए इजाजत दी है। अल्लाह ताला ने मुझे मक्का में दिन की एक घड़ी के लिए इजाजत दी है। क्या मतलब एक घड़ी का? तुलुए आफ्ताब से लेकर के असर तक एक दिन अल्लाह ने मक्का की हिल्लत उठा ली थी खास नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए। तो अच्छी तरह समझो, जब से हरम बना तब से कयामत तक के लिए हरम हरम है। सिर्फ सन 8 हिजरी रमदान में जब मक्कतुल मुकर्रमा फता हुआ, उस एक दिन सुबह तुलुए आफ्ताब से असर तक मक्का की हुरमत उठाई गई थी, वो भी सिर्फ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के वास्ते। सुम्मा आदत हुरमतुहल यौम, फिर उसकी हुरमत दोबारा लगा दी गई, कयामत तक उसकी हुरमत दोबारा लगा दी गई। कहुरमतिहा बिल अम्स, जैसा के गुज़िश्ता कल हुरमत थी, यानी फतेह मक्का के अगले रोज जिस तरह काबिले एहतराम, फतेह मक्का के दूसरे दिन भी काबिले एहतराम, कयामत तक सिर्फ एक दिन के लिए सुबह से लेकर असर तक हुरमत उठाई गई थी। इसलिए कोई आदमी उस अमल से इस्तिदलाल नहीं कर सकता कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम लश्कर जर्रार लेकर तशरीफ ले गए थे तो अल्लाह ने हुजूर को इजाजत दी थी, हुरमत उठा ली गई थी, तुम्हारे लिए थोड़ी उठाई गई है कि तुम मक्का की तरफ लश्कर भेजो और वहाँ जंग करो, वहाँ मुहासरा करो, वहाँ किताल करो, तुम्हें बिल्कुल इजाज़त नहीं है। وَلْيُبَلِّغِ الشَّاهِدُ الْغَائِبَ, बस जो मौजूद है वो गैर मौजूद को बात पहुंचा देवे, जो मौजूद है वो गैर मौजूद को बात पहुंचा देवे। ए अम्र बिन सईद अशदक, तू मौजूद नहीं था, मैं मौजूद था, मैंने बात सुनी थी, ले मैंने तुझे बात पहुंचा दी, अब अमल कर। तो मक्का की तरफ काफले भेज रहा है, लश्कर भेज रहा है, हमला करने के लिए भेज रहा है, हिसार करने के लिए भेज रहा है, अब्दुल्लाह इब्ने जुबैर और अहले मक्का से जंग करने के लिए लश्कर भेज रहा है। देख हदीस तूने सुनी नहीं, तू मौजूद भी नहीं था, मैं मौजूद था, मैंने हदीस सुनी दी, मैंने तुझे सुना दी, सुन ले अच्छी तरीके से। बस ये है तर्जमतुल बाप से मुनासिबत। وَلْيُبَلِّغِ الشَّاهِدُ الْغَائِبِ, کہ حضرت ابو شرے رضی اللہ تعالیٰ عنہ نے اشدق کو حدیث سنا دی, حالانکہ حدیث اس نے پوچھی نہیں لیکن دیکھا کہ وہ ایک منکر کام کرنے جا رہا ہے تو اس کی طلب کے بغیر سامنے سے حدیث سنا دی۔ یہ جذبہ ہونا چاہیے عالم دین کا کہ پہلے تو یہ ہے کہ حدیثیں پہنچاؤ, قرآن پہنچاؤ, شریعت پہنچاؤ, خاص کر کے جہاں منکر دیکھو, کوئی تمہیں کہے یا نہ کہے تم حدیث پہنچاؤ, شریعت پہنچاؤ, احکام پہنچا دو, یہ تمہاری ذمہ داری بنتی ہے۔ یہ تو ہو گیا قصہ۔ فقیل علی ابی شریح, طلبہ عزیز نے حضرت ابو شریح رضی اللہ تعالیٰ عنہ کو کہا, ما قال امرن, حضرت آپ نے جب حدیث سنائی تو اس کے جواب میں امر کا کیا رویہ تھا, اس نے کیا جواب دیا, اشدق نے, لطیم الشیطان نے کیا جواب دیا؟ آپ نے حدیث سنائی تو اس نے خاموشی برتی, یا اس نے آپ کی حدیث کے مقابلے میں کچھ کہا, کیا تھا اس کی طرف سے رد عمل؟ قال, کہا کہ وہ عمر یوں کہنے لگا, عمر ابن سعید, انا عالم منک یا ابا شریح, اے ابو شریح میں تم سے زیادہ جانکار ہوں۔ لے کیا کہتا ہے صحابی رسول کو, میں تم سے زیادہ جانکار ہوں۔ یہاں ایک بات سمجھو, حضرت ابو شریح رضی اللہ تعالی عنہ نے جب حدیث نبوی سنا دی تو اس کے جواب میں عمر ابن سعید کی طرف کوئی دوسری بات اس کا پیش کرنا یہ ضد اور ہٹ دھرمی ہے۔ کہ ابو شریح جیسے جلیل القدر صحابی حدیث رسول سنا دے گئے, اس کے بعد یہ عمر الاشدق اس طرح کی بات سناوے، یہ زید ہے، یہ ہٹ دھرمی ہے۔ دوسری بات، امر کے کہنے کا مقصد یہ تھا، آگے والا اس کا جملہ ہے، اس کا مقصد ابو شریح تم مطلق مکہ کی حرمت کے قائل ہو، یہ غلط ہے۔ تم مطلقاً مکہ کی حرمت کے قائل ہو وہ غلط ہے۔ نمبر تین، امر کی بات ظاہر میں سچی جیسی لیکن وہ باطل نیت سے تھی۔ امر کی بات ظاہر میں سچی جیسی لیکن حقیقت کے اندر وہ غلط تھی۔ گویا ایسی صحیح بات تھی جو غلط دعوے پر منطبق نہ ہوئے۔ نمبر چار، حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہ نے کوئی ایسا کام نہیں کیا تھا کہ ان کے اوپر قصاص قائم کیا جا سکے۔ نمبر پانچ، یزید کے مقابلے میں حضرت عبداللہ ابن زبیر خلافت کے زیادہ حقدار تھے، چونکہ وہ صحابی بھی تھے اور پہلے ان سے بیعت کی جا چکی تھی۔ اس لیے یزید کے مقابلے میں حضرت عبداللہ ابن زبیر زیادہ لائق تھے۔ اب آگے کیا کہہ رہا ہے امرا، لا تعید عاصیاً، حرم کسی نافرمان کو پناہ نہیں دیا کرتا، حرم کسی نافرمان کو پناہ نہیں دیا کرتا۔ ولا فارم بھی دمین، اور جو خون کر کے بھاگا ہو حرم میں پناہ لیو، حرم اس کو بھی پناہ نہیں دیتا۔ یعنی باہر قتل کر کے حرم میں کوئی پناہ لے وے، حرم اس کو پناہ نہیں دے گا۔ ولا فارن بھی خربتن، اور جو چوری کر کے آیا ہو اس کو بھی حرم پناہ نہیں دیتا۔ دوسرا ترجمہ، جو تخریبی کاروائی کر کے آیا ہو اس کو بھی حرم پناہ نہیں دیتا۔ خربا کے دونوں ترجمے، چوری کر کے حرم میں آ گیا، حرم پناہ نہیں دیتا، جو باہر تخریبی فسادی کاروائی کر کے آیا ہو اس کو بھی حرم پناہ نہیں دیتا۔ یہ جملے ہیں امر کے، یاد رکھنا یہ جملے کس کے ہیں، امر ابن سعید اشدق لطیم الشیطان کے یہ جملے ہیں۔ غرض یہ کہ حضرت ابو شریح نے اس کو سمجھایا، نصیحت کی کہ بھائی حرم مت بھیج قافلے لشکر حملہ کرنے کے باعث۔ آپ یہاں ایک مسئلہ مختصر سمجھ لو، اگر کوئی شخص جنایت کر کے حرم میں گھس جاوے، جنایت کر کے حرم میں گھس جاوے، تو اس کو وہاں سزا دی جائے گی یا سزا نہیں دی جائے گی؟ कोई आदमी जिनायत करे और जिनायत करके हरम में घुस जावे तो हरम की हद में उसको सजा दी जाएगी या नहीं दी जाएगी। नंबर एक, उसने कोई माली जुर्म किया है, जैसे किसी का माल गसर्प कर लिया या बिलकस्द किसी का माल तलफ किया है। अगर कोई माली जुर्म किया है, माल गसब कर लिया है, बिलकस्द माल तलफ कर लिया है, तो बिल इजमा हरम में सजा दी जाएगी, बिल इजमा हरम में उसको सजा दी जाएगी। नंबर दो, मादून नफ्स जुर्म किया है, मादून नफ्स मसलन किसी का हाथ काट डाला, किसी का कान काट डाला और हरम में भाग गया और पना ले ली, तो अभी भी लिजमा उसको हरम में सजा दी जाएगी। नंबर तीन, आमदन कत्ल किया किसी को, एक आदमी ने दूसरे आदमी को आमदन कत्ल किया, तो अइम्मे सलास रहिमहुमुल्लाह के नजदीक हरम में किसास लिया जाएगा। जानबूझ के कत्ल करे और हरम में घुस जावे तो इमाम शाफी, इमाम अहमद, इमाम मालिक रहमतुल्लाह अलैह के नजदीक हरम में उससे किसास लिया जाएगा। हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह फरमाते हैं कि हरम में किसास नहीं लिया जाएगा। उसका पानी दाना बन कर दो ताकि तंग हो करके वो हरम से बाहर निकले, फिर उससे किसास लो। इमाम साहब कहते हैं कि हुदूद हरम में किसास नहीं लगेगा, उसका खाना पानी दाना चारा बंद कर दो। भूख प्यास से तंग आकर बाहर निकले फिर उसके किसास लो। इमाम साहब बड़ी अच्छी बात फरमाते हैं कि भाई कुरान में आया वमन दखलहु काना आमिना, जो हरम में आ गया वो पूरा मन हो गया, बराबर। अब आमिना के अंदर से आपने माली जिनायत को तो निकाल डाला कि कोई आदमी माली जिनायत करके हरम में आवे तो उससे जुर्माना लिया जाएगा, जिनायत ली जाएगी। मादुन नफ्स अगर कोई जिनायत करके आवे वहां पर उससे भी बदला लिया जाएगा। अब अगर कत्ले अमत को भी निकाल देंगे तो बाकी क्या रहेगा, वो मन दखल हो का नाम इनाम, फिर तो आयत का मफहूम ही खत्म हो जाएगा। इमाम साहब का इस्तिदलाल समझ में आया? इमाम साहब क्या फरमाते कि बारी ताला ने जब इतनी साफ बात फरमा दी, जो आदमी हरम में आ गया वो पूरा मन, तो आपने दो अफराद तो निकाल डाले कि जो आदमी माली जुर्माना करके गया तो कहने नहीं हरम में हो तो भी जुर्माना वसूल करो कि वह मन दखल हो काना अमीना में शामिल नहीं, मादून नफ्स करे तो अभी वहीं पर जिनायत लो ये दाखिल नहीं। अब रह गया कत्ले अमत, वो भी निकाल दोगे तो फिर आयत का मिसदाक क्या, कुछ मिसदाक तो बचना चाहिए ना आयत का। इसलिए इमाम साहब कहते कि एक मिसदाक बचाओ ताकि आयत का मिसदाक कुछ बाकी रहे, वरना पूरी आयत तुम दो डालोगे। ये इमाम साहब का जोरदार इस्तिदलाल है। इन अइम्मे किराम ने इस रिवायत से इस्तिदलाल किया, ला तुईज़ु आसियन वला फारन बिदमिन वला फारन बिखरबतिन। तो इन अइम्मे किराम की खिदमत में दरख्वास्त ये है कि आप किससे कॉल से इस्तिदलाल कर रहे हैं, ये अम्र बिन सईद कौन है, तो कोई सहाबी है कि इससे कॉल से इस्तिलाल किया जा रहा, एक बदमाश आदमी अल अशदक जिसका लकब हुआ, जिसको लतीमु शैतान कहा गया, ये उसका कॉल है कि आराम इसको बनना नहीं देगा उसको, और वो भी सहाबी रसूल के सामने जिद और हट डर्मी में ये बकवास कर रहा है। आप ऐसे आदमी के कॉल से इस्तिलाल कर दे हो, उसके बाद समझो हरम के अहकाम दूसरी जगहों से मुख्तलिफ है। नंबर एक, वहां जानवर का शिकार जायज नहीं, जानवर का शिकार जायज नहीं है। नंबर दो, पालतू जानवर बकरी गाय मुर्गी वगैरह को जबा कर सकते हैं। नंबर तीन, हरम में शिकार जबा करेगा तो वो मुर्दा हो जाएगा, हरम में शिकार जबा किया तो मुर्दा है, चाहे अल्लाह के नाम से जबा करे, और जजा वाजिब होगी। अलबत्ता वो पांच फवासिक मुस्तस्ना है, उनकी ईजा की वजह से वो पांच जानवर ईजा देने वाले, खमसुल फवासिक। नंबर पांच, ये हरम का एहतराम मोहरिम गैर मोहरिम सब के लिए है, मोहरिम के लिए भी यही मसला, गैर मोहरिम के लिए भी यही मसला। नंबर छह, घास और जंगली दरख्त हरम में काटना जायज नहीं। नंबर छह, जो दरख्त इंसान उगाते हैं जैसे कि आम सेब केला गेहूं, उसको काटना जायज है। इंसान जिन दरख्तों को उगाते हैं, आम सेब केला गेहूं, उसको काटना जायज है, चाहे वो खुद उगा हो या किसी ने उगाया हो। नंबर सात, कुदरती उगी हुई घास कुदरती उगा हुआ दरख्त, उसकी कोई टहनी जब सूख जाए तो काट सकते हैं। नंबर आठ, तर घास और तर दरख्त काटने से जजा वाजिब होगी। नंबर नौ, हरम की घास और दरख्त में से अगर जानवर खुद चर लेवे तो कोई हरज नहीं है, लेकिन घास दरख्त काट कर तोड़ कर जानवर को खिलाना जायज नहीं है, जजा आएगी। जानवर ने खुद से चर लिया हरम की घास को, हरम के दरख्त को, तो कोई हरज नहीं, लेकिन हम खुद से दरख्त के पत्ते तोड़ करके या घास काट करके अपने जानवर को न खिलावे, वरना जजा वाजिब होगी। ये हो गए हरम के मुतालिक चंद मोटे मोटे अहकाम। जी देखो इसकी सनद, ये जो अय्यूब सख्तियानी रहमतुल्लाह अलैह है ने, ये मोहम्मद से नकल करते हैं, मोहम्मद इब्ने सिरीन रहमतुल्लाह अलैह से। और मोहम्मद इब्ने सिरीन रहमतुल्लाह अलैह حضرت ابو بکر رضی اللہ تعالی عنہ سے روایت نقل کرتے ہیں، لیکن بیچ میں اور ایک محمد کا و عبد الرحمن کا واسطہ ہونا چاہیے، عبد الرحمن ان عبد الرحمن ان ابی بکر تھا، یوں ہونا چاہیے، یہ عبد الرحمن حضرت ابو بکرہ رضی اللہ تعالی عنہ کے بیٹے ہوتے ہیں، تو یوں ہونا چاہیے ان محمد ان عبد الرحمن ان ابن ابی بکرتا ان ابی بکرتا، یوں ہو سند ان محمد ان ابی بکر ان ابن ابی بکرتا ان ابی بکرتا، کہ محمد ابن سیرین نقل کرتے ہیں ابو بکرہ کے بیٹے سے، اور وہ بیٹے اپنے والد بزرگوار حضرت ابو بکرہ سے نقل کرتے ہیں، یوں ہونا چاہیے، اور ابو بکرہ کے بیٹے ہیں نام عبد الرحمن، کیوں؟ اس لیے کہ حضرت محمد ابن سیرین رحمت اللہ علیہ نے حضرت ابو بکرہ رضی اللہ تعالیٰ عنہ سے بلا واسطہ حدیث نہیں سنی ہے، اس لیے اس سند میں ایک واسطہ ہے، اور امام بخاری رحمت اللہ علیہ نے کتاب الحج میں جہاں یہ سند لی ہے وہاں صراحت کی ہے ان محمد ان ابن ابی بکرتا ان ابی بکرتا، یوں یہ وہی حضرت ابو بکرہ نفی ابن حارثہ ثقفی، قبیلے بنو ثقیف سے ولا ہونے کی وجہ سے ثقفی، غزوہ ثقیف کے وقت پر وہ چرخے پر لٹک کے آئے تھے، سب سے پہلے مسلمان ہوئے تھے، وہ یہ حضرت ابو بکرہ، ذکر النبی صلی اللہ علیہ وسلم، اب یہ جو جملہ ہے نا ذکر النبی صلی اللہ علیہ وسلم، اس کا کیا مطلب؟ کہ ابو بکرہ نے نبی کریم صلی اللہ علیہ وسلم کا ذکر کیا، اور پھر ذکر کر کے یوں کہا کہ نبی کریم صلی اللہ علیہ وسلم نے یہ حدیث ارشاد فرمائی، یہ مطلب، حضرت ابو بکرہ نے نبی کریم صلی اللہ علیہ وسلم کا تذکرہ کیا، ارے ذکر کیا، اور کہا نبی کریم صلی اللہ علیہ وسلم نے یہ حدیث سنائی، دوسرا مطلب کیا؟ تذکرہ چل رہا تھا، حضرت ابو بکرہ رضی اللہ تعالیٰ عنہ اپنے متعلقین کے ساتھ بیٹھے ہوئے، تذکرہ چل رہا تھا، بات میں بات آ رہی تھی، اور بات میں بات آتے آتے نبی کریم صلی اللہ علیہ وسلم کا ذکر خیر آ گیا، اور یہ ضابطہ ہے کہ جب کسی سے محبت ہوتی ہے کسی بھی محفل میں اس کا ذکر خیر آ ہی جاتا ہے، تو تذکرہ چل رہا تھا اور تذکرے میں حضور کا ذکر خیر آ گیا، اور حضور کا ذکر خیر آ گیا اور انہوں نے حضور کی بات سنا دی، یہ ہے عشق حضرت ابو بکرہ کا، کیا بات حضور کی سنائی؟ قال فإن دماءکم، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا فإن دماءکم وأموالکم، یقیناً تمہارا خون اور تمہارے مال، وقال محمد، راوی حدیث محمد ابن سیرین فرماتے ہیں وأحسبه، اور میرا گمان ہے کہ یوں بھی کہا وَأَعْرَادُكُمْ وَأَعْرَادَكُمْ، تمہاری عزت اور آبرو، تمہارا مال، تمہاری جان، تمہاری عزت اور آبرو، یعنی مسلمان کا مال آپس میں ایک دوسرے کے لیے، مسلمان کی جان آپس میں ایک دوسرے کے لیے، مسلمان کی عزت آپس میں ایک دوسرے کے لیے، علیکم حرام، تمہارے اوپر آپس میں احترام کے قابل ہے، حرام ہے، قابل احترام ہے، کحرمتی یومکم ہذا، जैसे कि आज के दिन की हुरमत, फी शहरिकुम हाजा, इस महीने में यानी ज़िलहज में, वो वही हज्जतुल विदा की बात पीछे भी गुजरी, हुजूर ने मीना में जब खुतबा दिया उस वक्त आपने बात फरमाई थी, यानी कि जिस तरीके से मक्का, मीना, हुदूद हरम, ये सब की हुरमत और एहतराम है, इसी तरीके से मुसलमान का माल दूसरे मुसलमान के लिए, मुसलमान की इज्जत दूसरे मुसलमान के लिए, मुसलमान की जान दूसरे मुसलमान के लिए बिल्कुल काबिल एहतराम है, उसको नाहक तरीके से पामाल न किया जावे। अला लियुबल्लिग शाहिद मिनकुमुल गाइब, ध्यान से सुनो, तुम में जो यहाँ मौजूद है वो अदम मौजूद को ये बात पहुंचा देवे, बस ये है तर्जमतुल बाप से मुनासबत, जो मजमा मेरे सामने मौजूद है वो अदम मौजूद मजमे को ये मेरी बात पहुंचा देवे। अच्छा, ये हो गई हदीस। वकान मोहम्मद, हजरत मोहम्मद इब्ने सिरीन रहमतुल्लाह अलैह फरमाते हैं, यकुलु सदक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कान जालिका, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सच फरमाया, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सच फरमाया, कान जालिका, ये बात हो चुकी, कान जालिका, ये बात हो चुकी। क्या मतलब कान जालिका, ये बात हो चुकी, उसको ध्यान से समझो। नंबर एक, हुजूर ने जो बात फरमाई कि जो लोग मेरे सामने मौजूद है वो अदम मौजूद लोगों को ये बात पहुंचा देना, तो सहाबा ने अमानतदारी से वो बात पहुंचा दी, कान जालिका हो गया, यानी मौजूद सहाबा किराम ने गैर मौजूद सहाबा को और गैर मौजूद उम्मत को हुजूर की अमानत पहुंचाने का काम कर दिया। क्योंकि मोहम्मद इब्ने सिरिन का दौर बाद का है, उन्होंने सहाबा किराम को देख लिया कि सहाबा किराम अनहाय आलम में फैल गए और उन्होंने पहुंच करके दीन की बात पहुंचा दी, इसलिए वो तस्दीक कर रहे हैं कि हुजूर की बात हो चुकी, मौजूद सहाबा किराम ने अदम मौजूद सहाबा किराम को ये दीन की बात कमा हक कहू पहुंचा दी। नंबर दो, इस जुमले का मतलब बाद वाले जुमले से लिया, अला हल बल्लग तुमर्रतैनी, इस जुमले को फरमाने के बाद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दो मर्तबा फरमाया, अला हल बल्लग तु, क्या मैंने दीन की अमानत नहीं पहुंचाई, यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने खुतबे के अखीर में ये जुमला फरमाया था, अला हल बल्लग तु, क्या मैंने दीन की बात पहुंचा दी। गोया ये पूरी हुजूर की बात चल रही थी, अला लियुबल्लिग शाहिद मिनकुमुल गाइब, अला हल बल्लग तु मर्रतैनी, दरमियान में मोहम्मद इब्ने सिरिन का जुमला मोतरिजा आया है। तो अब जो है न, कान जालिका का ताल्लुक बाज लोगों ने बाद वाले जुमले से कर दिया, क्या मतलब कि आप सल्लल्लाहु अलैहि वसल्लम की ये बात हो गई कि हुजूर ने अपनी उम्मत को ये सारी बातें पहुंचा दी, पहुंचाने में कोई कमी नहीं रखी, आप सल्लल्लाहु अलैहि वसल्लम ने तबलीग दीन अपनी उम्मत को कमा हक कहू कर दिया, उसमें किसी तरह की कमी नहीं रखी। तीसरा मतलब मोहम्मद इब्ने सिरिन के जुमले का, औ आ से औ आ, जो पीछे रिवायत गुजरी, पीछे रिवायत गुजरी थी ने कि जिसको बात पहुंचाई जावे वो ज्यादा याद रखने वाले और ज्यादा समझने वाले हो पहुंचाने वाले के मुकाबले में। जिसको बात पहुंचाई जावे वो बात को ज्यादा याद रखने वाले और ज्यादा समझने वाले हो पहुंचाने वाले के मुकाबले में। यानी जिन्होंने बराए रास्त हदीस सुनी, बिला वास्ता हदीस सुनी, वो ज्यादा याद रखने वाले उनके मुकाबले में। साहबा ने बराए रास्त सुना, साहबा ने ताबीन को पहुंचा दिया, तो जिन्होंने बराए रास्त सुना उनके मुकाबले में जिनको पहुंचाया जा रहा है वो ज्यादा याद रखने वाले, ज्यादा समझने वाले। इस बात की तस्दीक है मोहम्मद इब्ने सीरीन की तरफ से। और किताबुल मगाजी और किताबुल फितन के अंदर जहां ये रिवायत आई है उससे इस तीसरे मतलब की ताईद हो रही है, इस तीसरे मतलब की और ज्यादा ताईद होती है। नंबर चार, एक मतलब चौथा ये भी लिया गया है, तुम आपस में कत्ल किताल करोगे इस बात से मैं तुमको रोकता हूं। आपस में तुम कत्ल किताल करोगे इस बात से मैं तुमको रोकता हूं। यानी आप सल्लल्लाहु अलैहि वसल्लम की बात सही सच्ची निकली, तुम आपस में किताल करोगे, और हुआ ऐसा कि तुम आपस में कत्ल किताल करने लगे। बाद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दुनिया से तशरीफ ले जाने के बाद। ये चार एहतमालात है, लेकिन तीसरा एहतमाल ज्यादा बेहतर है मोहम्मद इब्ने सीरीन की तस्दीक के बारे में। जी जो आदमी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में झूठ बोले उस आदमी के लिए बड़ा गुनाह है, गुनाह कबीरा है। आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में झूठ बोले उस आदमी के लिए गुनाह कबीरा है, बड़ा गुनाह है। इस तर्जमतुल बाब का हम तरीन मकसद ये है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम की तरफ झूठी हदीस की निस्बत मत करो, झूठा वाकिया मंसूब मत करो, झूठी बात की निस्बत मत करो, झूठा वाकिया, झूठी हदीस, झूठी बात नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ मंसूब मत करो। नंबर दो, नकले इल्म, नकले हदीस बहुत अहम है, लेकिन उसमें झूठ नहीं होना चाहिए। हदीस शरीफ नकल करना, हदीस शरीफ बयान करना बहुत अहम है, लेकिन झूठ नहीं। नंबर तीन, दीन पहुंचाने में गलत बयानी से बचो। नंबर चार, एहतियात से काम लो। नंबर पांच, इंसान है, गलती हो सकती है, लेकिन गलती हो जावे और तनब्बो होवे तो फौरन वजू कर लेवे। इंसान है, गलती हो सकती है, जानबूझ करके तो बोलो ही मत हुजूर के बारे में हदीस गलत, गलती हो जावे اور تنبو ہو جاوے تو فوراً رجوع کرنا. یہ سب ترجمۃ الباب کے مقاصد ہیں. اچھا بھائی ایک بات اوپر والی روایت میں باقی رہ گئی. اوپر کی جو یہ حدیث گزری نے اس حدیث سے حضرت شیخ یونس صاحب نور اللہ عمر قدہو نے ایک بہت شاندار استدلال کیا ہے کہ یہ آخری جملہ خبر واحد کے حجت ہونے کی دلیل ہے. حلال یبلغ الشاہد منکم الغائب, یہ خبر واحد کے حجت ہونے کی زبردست دلیل ہے. شیخ فرماتے ہیں کیسے کہ جس وقت نبی کریم صلی اللہ علیہ وسلم نے یہ بات ارشاد فرمائی اس وقت دنیا بھر سے آئے ہوئے لوگ موجود تھے اور وہ سن رہے تھے, اور ہر ہر موجود آدمی حضور کے خطاب کا مستقل مکلف تھا. موجود ہر ہر آدمی حضور کے خطاب عالی کا مستقل مکلف تھا. جب ہر آدمی حدیث کو حضور کے فرمان کو انفرادی طور پر پہنچائے گا ادا کرے گا تو خود بھی عمل کرے گا, حضور کے ارشاد کو اپنے جگہ جا کر کے انفرادی طور پر پہنچائے گا تو خود بھی عمل کرے گا, اس پر خود پر بھی عمل کرنا واجب ہو جائے گا. معلوم ہوا خبر واحد معتبر ہے, مفید عمل ہے, کیونکہ جتنا مجمع موجود تھا ہر ایک کی انفرادی ذمہ داری ہو گئی نے کہ حضور کی بات وہ پہنچا رہے. اب ہر ایک اپنے اپنے علاقے میں جا کر کے حضور کی بات پہنچائے گا تو خود بھی عمل کرے گا. اس لیے پہنچانا ضروری, عمل کرنا بھی ضروری ہے, اور ہر ایک آدمی انفرادی اپنے اپنے علاقے کے اعتبار سے. معلوم ہوا کہ خبر واحد معتبر مفید عمل. ہاں اگر کوئی قرینہ خارجی یا وجوب کو ہٹا دے وے تو عمل واجب نہیں ہوگا. باقی جب تک کوئی قرینہ خارجی یا وجوب کو ہٹانے والا نہ ہو خبر واحد حجت ہے, مفید العمل ہے.